शुभ प्रभात। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा ईश्वरी बरालसँगै रविन्द्र सुवेदीको नमस्कार। नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशन सहित रेडियो थाहा संचार हेटौडाबाट पनि सुन्न सकिन्छ।
आज मिति 2076 साल कात्तिक 29 गते शुक्रबार, नेपाल सम्बत 1140, नोभेम्बर 15 तारिक सन् 2019।
नेपाल परिवेश सुरु गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
निजामती कर्मचारी विधेयकमा नयाँ व्यवस्था, 60 वर्षमा अवकाश, सरकार विरूद्ध बोले पेन्सन रोकका।
प्रधानमन्त्रीको सक्रियता बढ्दो, बालुवाटारमा म्याराथन बैठक, व्यक्तिगत स्वास्थ्य र कालापानी बारे छलफल।
कृत्यतम सुगराई विपन्नलाई ठग्ने श्याम परदेशी जेलमा, गाउँलेमा त्रासका आइमै।
अमेरिकी राष्ट्रपति ट्रम्पलाई महाअभियोग लगाउने बारे पहिलो सार्वजनिक सुनवाई, आगामी राष्ट्रपति चुनाव जित्न युक्रेनसँग अनुचित सहयोग मागेको आरोप।
र भलिबलमा नेपालको ऐतिहासिक उपलब्धि, राष्ट्रिय महिला टोली एबीसी सेन्ट्रल जोनको च्याम्पियन।
सरकारी
सेवामा प्रवेश गरेका निजामती कर्मचारीको अनिवार्य अवकाशको उमेर हद 60 वर्ष पुर्याइने भएको छ। निजामती सेवा ऐन 2049 रहेको 58 वर्ष उमेर पुगेपछि स्वत अवकाश पाउने व्यवस्थालाई परिवर्तन गरी उमेर हद 60 वर्ष पुर्याइने भएको हो। राज्य व्यवस्था समितिको बिहिबारको बैठकले निजामती सेवा ऐन 2049 र स्वास्थ्य सेवा ऐन 2053 खारेज गर्ने गरी ल्याइएको संघीय निजामती कर्मचारी सम्बन्धी नयाँ विधेयकमा अवकाश उमेर 60 वर्ष राख्ने सहमति गरेको छ। बैठकले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलमा अवकाश उमेरलाई टुङ्गो लगाइएको हो। विधेयकमाथिको लामो छलफलपछि समितिको आदेश बमोजिम संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गृह कार्य गरेर ल्याएको प्रतिवेदनमा समितिले सहमति जनाएको हो। मन्त्रालयले 2018 सालदेखि 2020 सालभित्र जन्ममिति भएका निजामती कर्मचारीलाई 58 वर्षबाट 6-6 महिनाका दरले उमेर हद बढाएर अवकाश दिने, 2021 साल र त्यसपछि जन्ममिति हुने कर्मचारीले 60 वर्षसम्म पदमा बस्न पाउने विषय समेटेर प्रतिवेदन ल्याएको थियो। निजामती कर्मचारीमा मुख्य सचिवको पदावधि 3 वर्षको हुनेछ भने मन्त्रालयको सचिवको पदावधि 5 वर्षको हुनेछ। यी दुई अधिकारीले उमेर 60 वर्ष नपुग्दै पदावधि समाप्त भएमा स्वत अवकाश पाउनेछन्। सहमति अनुसार 2021 सालमा जन्म भएका कर्मचारीले 60 वर्षमा अनिवार्य अवकाश पाउनेछन्, तर 2018 सालमा जन्ममिति भएका कर्मचारीले 58 वर्ष 6 महिनामा अनिवार्य अवकाश पाउने भएका छन्। 2019 सालमा जन्ममिति भएका कर्मचारी 59 वर्ष उमेर पूरा भएपछि अनिवार्य अवकाश पाउनेछन्। 2020 सालमा जन्ममिति भएका कर्मचारी 59 वर्ष 6 महिना उमेर पुगेर अनिवार्य अवकाश पाउनेछन्। अवकाशपछि निजामती कर्मचारीले पनि राजनैतिक दलका नेताले झैं वक्तव्य दिन थालेपछि यसलाई नियन्त्रण गरिने भएको छ। पेन्सन पाइरहेका पूर्व कर्मचारीले सामाजिक सञ्जाल वा कुनै सञ्चार माध्यम मार्फत सामाजिक द्वेष वा कलह बढ्ने र हिंसा भड्किने गरी सरकार वा राज्य विरूद्ध अभिव्यक्ति दिएमा वा गोप्य राख्नुपर्ने सूचना खुलासा गरेको पुष्टि भएमा मन्त्रालयले पेन्सन रोक्न सक्ने व्यवस्था राख्ने सहमति भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन सचिव यादव कोइरालाले भन्नुभयो, अवकाश पाएका कर्मचारीले गोप्य सूचना बेचेको पनि पाइएको छ। निजामती कर्मचारी विधेयकमा नयाँ व्यवस्था, अवकाशपछि पनि सरकार विरूद्ध बोले पेन्सन रोकका, आजको नागरिक दैनिकमा यो समाचार प्रकाशित छ।
मृगौलाले एकाएक काम गर्न छाडेपछि अस्पताल भर्ना भई कात्तिक 12 र 13 गते दुईपटक डायलासिस गराएर सरकारी निवास बालुवाटार फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले त्यस यता सक्रियता ह्वात्तै बढाउनु भएको छ। बालुवाटारमा बैठक बाक्लिएका छन्, निर्णयहरू धमाधम हुँदैछन्। प्रधानमन्त्री ओलीले छलफल र भेटघाटको शैली पनि परिवर्तन गर्नुभएको छ। स्रोतका अनुसार उहाँले असन्तुष्ट पक्षको समेत कुरा सुन्दै गुनासो सम्बोधनमा प्रयास गर्ने वचन दिनुभएको छ। वरिष्ठ नेता माधव कुमार नेपालसँग मंगलबार झण्डै चार घण्टा छलफल गरेर करिब तीन महिनादेखिको संवादहीनता तोडेका ओलीले बिहिबार साँझ फेरि उहाँसँग लामो कुराकानी गर्नुभएको छ। करिब डेढ घण्टा भएको छलफल मन्त्री परिषद पुनर्गठन र जिम्मेवारी नपाएका पार्टी नेताहरूको व्यवस्थापनमा केन्द्रित रहेको स्रोतले जनाएको छ। नेताहरूको जिम्मेवारी बाँडफाँड लगभग सकिँदा नेपाल निकट केही स्थायी र केन्द्रीय समिति सदस्यहरू भूमिकाविहीन रहेकाले ती नेताबारे पनि उहाँहरूबीच कुराकानी भएको नेपाल निकट स्रोतले जनाएको छ। नेता नेपालसँग भेट्नु अघि हिजो दिउँसो प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग करिब चार घण्टा कुराकानी गर्नुभएको थियो। अध्यक्षद्वय बीच पार्टी एकीकरणका बाँकी कामदेखि मन्त्री परिषद गठनसम्मका विषयमा छलफल भएको स्रोतले जनाएको छ। उहाँहरूबीच पार्टी एकताका बाँकी काम, मन्त्री परिषद हेरफेर, विभिन्न आयोगको पदपूर्ति, उपचुनाव लगायतका विषयमा एकमुष्ट छलफल भइरहेको छ। नेकपाका एक सचिवालय सदस्यले भने हिजो साँझ प्रधानमन्त्री ओलीलाई उप प्रधानमन्त्री ईश्वर पोखरेलले भेट्नु भएको थियो। लगत्तै परराष्ट्र मन्त्री प्रदीप गेवाली र त्यसपछि सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटा बालुवाटार पुग्नु भएको थियो। प्रधानमन्त्री ओलीले दाहाल र नेपालपछि आफ्नो निकट नेताहरूसँग सरकार र पार्टी सञ्चालन लगायतका विषयमा कुराकानी गर्नुभएको हो। बालुवाटारमा म्याराथन बैठक मृगौला प्रत्यारोपण गर्ने मनस्थितिमा प्रधानमन्त्री आजको कान्तिपुरमा समाचार छ।
नेपाली भूभाग कालापानी क्षेत्र अतिक्रमणबारे अर्को छिमेकी चीनले 10 दिनपछि मुख खोलेको छ। चिनिया विदेश मन्त्रालयका प्रवक्ता जेङ सुआङले नियमित पत्रकार भेटघाटमा कालापानी अतिक्रमणबारे सोधिएका जिज्ञासामा भन्नुभयो, कालापानी क्षेत्रबारे नेपाल र भारतले शान्तिपूर्ण वार्ता गरेर समाधान खोज्न आवश्यक छ। जम्मू काश्मीर र लद्दाख छुट्याएर केन्द्र शासित प्रान्त बनाएपछि भारतले जारी गरेको नयाँ नक्सामा नेपालको कालापानी क्षेत्रलाई समेत पारेको थियो। त्यसबारे समाचार आएपछि भारतको उक्त कदमको चर्को विरोध भइरहेको छ। सरकारले पनि एकपक्षीय नक्सा अस्वीकार्य भएको जानकारी दिइसकेको छ। भारतसँग कसरी प्रस्तुत हुने भन्दै सरकारले राजनैतिक दल, बुद्धिजीवी लगायत सीमा विज्ञसँग छुट्टै छलफल गरेर परिपक्व धारणा बनाएको छ। उक्त क्षेत्र भारतले मिचेको भन्नेमा सबै दल, बुद्धिजीवी एक स्थानमा उभिएर कूटनीतिक पहलबाट समाधान खोज्न सुझाव दिएका थिए। काठमाडौँस्थित चिनिया राजदूतावासका प्रवक्ता वाङ सियाओ लङले भन्नुभयो, यो हाम्रो आधिकारिक धारणा हो। कालापानी समस्याको समाधान शान्तिपूर्ण र मित्रवत वार्ताबाट नै हो। हामी दुवै पक्षलाई त्यसको सफलताका लागि कामना गर्दछौं। कालापानी भनेपछि सबै क्षेत्र पर्छ भन्दै उहाँले यसमा अन्य धारणा आफ्नो नरहेको भन्दै आधिकारिक धारणाबारे आफू परामर्श गर्न तयार रहेको बताउनुभयो। चीनले लिपुलेख र लिम्पियाधुराबारे भने कुनै धारणा राखेको छैन। चीन र भारतले लिपुलेखलाई व्यापारिक मार्ग बनाउने सहमति गर्दा नेपालले यो त्रिदेशीय बिन्दु भएको भन्दै पाँच वर्ष अघि नै विरोध गरेको थियो। कालापानीबारे चीन बोल्यो, हामीले मिचेका छैनौं। अन्नपूर्ण पोस्टले यो समाचार छापेको छ।
भारतीय सीमा स्थित अधिकांश 10 गजा क्षेत्र अतिक्रमणको शिकार बनिरहेको छ। सर्लाहीमा भारतसँगै जोडिएको 46 किलोमिटर सीमा क्षेत्र पर्छ। 10 गजालाई नो म्यान्स ल्यान्ड पनि भनिन्छ र यहाँ मानव बसोबास गर्न नमिल्ने अन्तर्राष्ट्रिय मान्यता छ। तर नेपाल भारत सीमाको 10 गजा क्षेत्रमा भने कतिपय नाकाहरूमा बजार नै स्थापना भइसकेको छ। कतिपय स्थानमा खेतीपाती भइरहेको छ। विष्णु गाउँपालिका अन्तर्गत सिमरा फेनरा नाकामा त भारतीय नागरिकले 10 गजाको बीचमा हुने पिलर नै नागेर नेपालतर्फ पसल बनाएका छन्। नेपालतर्फ पनि 10 गजा क्षेत्रभित्रै पसल थापिएको छ। त्यस्तै बलरा नगरपालिका अन्तर्गत बसपेटा नाकामा पनि 10 गजाको बीचमा हुने ठूलो पिलरसँगै टाँसिएर घर टहरा बनाएर दुवैतर्फका नागरिकले बसोबास एवं व्यापार व्यवसाय गरिरहेका छन्। 10 गजा मिचेर कतै पसल, कतै खेतीपाती। आजको नागरिकमा समाचार छ।
कृति तमसुक गराई 279 विपन्नलाई ठगी गर्ने सर्लाही मलङ्गावाका श्यामकृष्ण शाह कलवार श्याम परदेशी जिल्ला अदालतको आदेशमा हाल पूर्वपक्षका लागि गौर कारागारमा थुनामा छन्। परदेशीले उच्च अदालतमा पुनरावेदन गरेका छन्। कुनै तानाबाना बुनेर परदेशी फर्किए आफ्ना पनि दुःख फर्किएलान् भनेर गाउँले त्रसित छन्। दुलोमा पसेको सर्प निस्कियो भने के हुन्छ? लालबन्दी नगरपालिका दुईकी फत्मा खातुनले भनिन्, अहिले पनि परदेशीका मान्छेले बदला लिने भन्दै धम्क्याइरहेको उनले गुनासो गरिन्। फोनमा गाली गर्छन्, मन परि भन्छन्। खातुनले भनिन्, ऊ जेलमै रहिरह्यो भने मात्रै हामी केही हदसम्म ढुक्क हुन सक्छौं। उसका मान्छेका तथा नाम गाली त बरू सहौला। परदेशी कारागारबाट फुत्किने जोडमा छन्। जिल्ला अदालत सर्लाहीको आदेश विरूद्ध उनले उच्च अदालत जनकपुरमा पुनरावेदन दर्ता गराइसकेका छन्। 14 कार्तिकमा पुनरावेदन निवेदन दर्ता गराएको उच्च अदालत स्रोतले भन्यो। गत आइतबार गौर कारागारमै नयाँ पत्रिका टीमले भेट्दा परदेशीले पनि पुनरावेदनका लागि पारिवारिक सल्लाह भइरहेको बताए। श्याम परदेशी जेलमा, गाउँले अझै त्रासमा, आजको नयाँ पत्रिकाले यो समाचार छापेको छ।
यसैबीच रौतहट राजपुर बम काण्डका साक्षी गौरी शंकर रामले तत्काल बकपत्र गराइदिन माग गर्दै हिजो जिल्ला अदालतमा निवेदन दिएका छन्। विस्फोटमा संलग्न मोहम्मद अफताब आलमका मानिसले आफूलाई अपहरण गरेर जबरजस्ती कागजमा हस्ताक्षर गराउन सक्ने भन्दै उनले सुरक्षा मागेका हुन्। पहिलो संविधान सभा निर्वाचनको अघिल्लो दिन भएको विस्फोटमा छर्राले उनका दुवै कान चुडिएका छन्। भारतीय नागरिक उनी त्यति बेला 3 महिना उपचारपछि घर फर्किएका थिए। एक साता अघि पनि आलमका मानिसले आफूलाई घरबाटै अपहरण गरेर बयान फेरिएको कागजमा सही गर्न लगाई अदालतमा पेश गरेको उनले बताए। आलमले सजाय नपाएसम्म घर नफर्कने अडान लिएका उनी प्रहरीको शरणमा आइपुगेका हुन्। काँग्रेस नेता एवं पूर्व मन्त्री आलममाथि विस्फोटका घाइतेलाई जिउँदै इट्टाभट्टामा जलाएर हत्या गरेको अभियोग छ। आफूलाई विस्फोटमा नभई स्टोभ पड्किएर घाइते भएको विवरण लेखिएको कागजमा जबरजस्ती सही गराइएको भारत वैरगनिया स्थित मुसाचोकका रामले बताए। घटनाका बलिया साक्षी भएकाले आलम पक्षले रामलाई अपहरण गरी बयान फेर्न लगाएको जिल्ला प्रहरी कार्यालयका डीएसपी नवीन कार्कीले बताउनुभयो। कुनै पनि बेला अपहरण गर्न सक्ने भन्दै राम आफैले बकपत्रका लागि अदालतमा निवेदन दिएका हुन्। उहाँले भन्नुभयो, रामको सुरक्षाका लागि भारतीय सुरक्षा अधिकारीहरूसित कुरा गर्छौं। रामलाई प्रहरीले कड़ा सुरक्षाबीच अदालत पुर्याएको थियो। आलमका मानिसले मुद्दा कमजोर पार्न साक्षीलाई प्रलोभनमा पार्नुका साथै नमान्नेलाई धम्काइरहेको प्रहरीको भनाइ छ। आलम प्रकरण, साक्षीलाई सुरक्षाकै चिन्ता, आजको कान्तिपुरमा समाचार छ।
काठमाडौँ जिल्ला अदालतले करिब 22 महिना अघि दरबार मार्गस्थित ल्याण्डमार्क होटलमा एक युवतीमाथि भएको सामरिक बलात्कारका मुख्य दोषी शैलेश कार्कीलाई 5 वर्ष 2 महिना कैद सजाय तोकेको छ। अदालतले पीड़ित युवतीलाई उनका प्रेमी भनिएका शैलेशले 7 लाख रूपियाँ क्षतिपूर्ति भराउनु पर्ने फैसला पनि गरेको छ। यही कार्तिक 7 गते जिल्ला अदालतका न्यायाधीश कमल प्रसाद पोखरेलको इजलासले जबरजस्तीकरणीमा शैलेशलाई दोषी ठहर गरेको सोही अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले बताउनुभयो। नयाँ कानून अनुसार दोषी ठहर भएपछि शैलेशमाथि कार्तिक 21 गते सजाय निर्धारण गरिएको थियो। मुख्य दोषीलाई 5 वर्ष कैद। दरबार मार्ग बलात्कार प्रकरणबारे आजको नागरिक दैनिकले यो समाचार छापेको छ। नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
दाइ भाउजू, अघिदेखि दिल्लीको कुराले अलमल्ल पर्नु भयो जस्तो लाग्यो। अर्काको ठाउँ जे पनि पर्न सक्छ, तर यसको लागि मसँग उपाय छ। त्यो हो होटल युग भिल्ला, जुन हाम्रै नेपालीबाट सञ्चालित छ। बिरामी भएर गएका, बिरामी भेट्न जाने, घुम्न गएका, बिजनेसका लागि गएका सबैलाई गन्तव्यसम्म पुर्याउन सहयोग पनि गर्छ। ठगिने, चोरिने डर पनि भएन नि। होटलसम्म कसरी पुग्ने भनेर पनि चिन्ता लाग्न सक्ला। यसको लागि फोन गर्नुहोस् न, एयरपोर्टसम्म रिसिभ गर्न आइहाल्छ नि।
होटल युग भिल्ला, करोलबाग, न्यू दिल्ली। प्रोप्राइटर ओमकार शर्मा। मोबाइल +91 98 10 42 09 18। फोन +91 11 41 54 45 52। हाम्रो वेबसाइट yugvilla.com।
ओहो निशा, आज एकदमै खुसी देखिन्छौ नि, किन?
समीर, आज त मैले डबल खुसी पाएको छु नि।
के हो त्यस्तो डबल खुसियाली?
मैले 1 वर्ष अगाडि प्राइम लाइफ इन्सुरेन्सको बिमाङ्कनै डबल हुने प्राइम जीवन उपहार पोलिसी लिएको थिएँ, जसले मलाई एउटा बिमा पोलिसी लिँदा सोही बिमाङ्क बराबरको अर्को पोलिसी निशुल्क प्रदान गरेको छ नि।
ए हो र, अनि बोनस?
यस योजनाको दुवै पोलिसीमा नियम अनुसारको बोनस पनि प्राप्त हुन्छ। हो, प्राइम जीवन उपहार पोलिसी लिँदा मैले त सोही बिमाङ्क बराबरको अर्को पोलिसी उपहार स्वरूप निशुल्क प्राप्त गरे। कतै तपाईँहरू यो बिमा योजना लिन छुट्नु भएको त छैन? त्यसैले आजै प्राइम जीवन उपहार पोलिसी लियौ, आफ्नो र परिवारको भविष्य सुनिश्चित बनाऊ।
प्रिमियम सिंगल, बिमाङ्क डबल र डबल भन्दा बढी प्रतिफल। प्राइम जीवन उपहार बनाउँछ जीवनलाई सदाबहार। प्राइम लाइफ, सुरक्षित भविष्य।
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
हामी थाहा संचार नेटवर्कबाट बोलिरहेका छौं। नेपाल परिवेश अनलाइनमा थाहा संचार र थाहा खबर .com बाट पनि संसारभर सुन्न सकिन्छ।
अब बाँकी समाचार। पछिल्लो समय दैनिक उपभोग्य हरियो तरकारीको मूल्य आकाशिएको छ। गत वर्षको यसै अवधिको मूल्य अनुसार तरकारीको यस वर्षको मूल्य 3 गुणासम्म वृद्धि भएको पाइएको हो। तरकारीको मूल्य आकाशिएपछि त्यसको असर प्रत्यक्ष रूपमा सर्वसाधारणमा देखिन थालेको छ, जसका कारण सर्वसाधारण नागरिकलाई महँगीले भान्सा चलाउन समेत हम्मे हम्मे परेको छ। कार्तिक तथा मंगिरलाई हरियो तरकारीको सिजनका रूपमा हेर्ने गरिएको भए पनि अहिले बजारमा प्रति किलो 100 रूपियाँ भन्दा तल कुनै पनि तरकारी पाउन मुस्किल छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्याङ्क अनुसार गत वर्षको तुलनामा यस वर्ष हरियो तरकारीको मूल्य झन्डै 3 गुणासम्म बढेको देखिएको हो। कुनै कुनै तरकारीमा गत वर्षको मूल्यभन्दा प्रति किलो 250 रूपियाँसम्म बढेको छ। समितिले सार्वजनिक गरेको अघिल्लो वर्षको यसै अवधिको मूल्य सूची अनुसार यस वर्ष काउली, घिउ सिमी, बोडी, तिते करेला, ब्रोकाउली लगायतको मूल्य 2-3 गुणासम्म वृद्धि भएको छ। धान नै गाह्रो भयो भान्सा, सर्वसाधारण उपभोक्ता मर्कामा तरकारीको मूल्य 3 गुणासम्म बढ्यो। आजको राजधानीमा समाचार छ।
सरकारले कार्तिक पहिलो साता धानको समर्थन मूल्य तोक्यो, तर व्यापारीले त्यो भाउ नपाउँदा किसान सस्तोमै धान बेच्न बाध्य छन्। सोचे जस्तो आमदानी नहुने भएपछि मोरङ बुढीगंगा गाउँपालिकाका दिनेश यादव निराश हुनुहुन्छ। उहाँले 2 बिघाको धान बिक्री गर्न ठिक्क पार्नु भएको छ। यस्तै समस्यामा हुनुहुन्छ झापाको झापा गाउँपालिका 5 का गुणेश्वर मण्डल। समर्थन मूल्य कागलाई बेल पाक्यो, हर्षण विस्मात भने जस्तो भएको उहाँ सुनाउनुहुन्छ। सरकारले समर्थन मूल्य तोकेर के गर्नु, हामीले कहिल्यै उचित भाउ पाएनौ। उहाँ भन्नुहुन्छ व्यापारीले जति भन्यो त्यतिमा बेच्नुपर्ने बाध्यता छ। उहाँ 2.5 बिघामा 250 मन धान फलाउनुहुन्छ। प्रदेश 1 का झापा, मोरङ र सुनसरीका किसान भूसको भाउमा धान बेच्नु परेको गुनासो गर्छन्। व्यापारी र बिचौलियाले तोकेको मूल्यमा नबेचे किसानको धान बिक्दैन, उनीहरूले गाउँ गाउँमा सिन्डिकेट नै लगाएको गुनासो गर्छन् किसानहरू। एक व्यापारी पुगेको गाउँमा अरू नजाने भएकाले बाध्य भएर उनीहरूले तोकेको भाउमा धान बिक्री गर्नुपर्ने बाध्यता रहेको बुढीगंगाका यादव बताउनुहुन्छ। हामी सोझै मिलसम्म पुग्ने अवस्था छैन। उहाँ भन्नुहुन्छ व्यापारीले जति भन्यो त्यतिमै धान बिक्री गर्नुपर्छ, नत्र वर्षभरि धानै बिक्री हुँदैन। प्रदेश 1 का 3 जिल्लाका किसानले 2 बालीसम्म धान खेती गर्छन्, तर न उनीहरूले चैते धानको उचित मूल्य पाउँछन्, न त बर्खेकै धानमा व्यापारीको मनोमानी। आजको अन्नपूर्ण पोस्टमा यो समाचार प्रकाशित छ।
गृह मन्त्रालयले विद्यार्थी ठगेको आरोप लागेका मेडिकल कलेजहरूलाई जिल्ला प्रशासन कार्यालय मार्फत कार्यवाही प्रक्रिया अघि बढाउने भएको छ। गृहले त्यसका लागि मेडिकल कलेज भएका जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई पत्र काट्ने भएको छ। गृहले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको आग्रहमा विद्यार्थीको उजुरीमाथि कार्यवाही प्रक्रिया अघि बढाउन भन्दै सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई पत्र काट्ने भएको हो। सम्भवतः आज शुक्रबार पत्र काटिनेछ। गृह प्रवक्ता केदारनाथ शर्माले शिक्षा मन्त्रालय आफूहरूलाई विद्यार्थी ठगी प्रकरणमा कार्यवाही प्रक्रिया अघि बढाउन निर्देशन दिइसकेको बताउँदै सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पत्राचार गर्ने तयारी थालिएको बताउनु भएको छ। उहाँले भन्नुभयो प्रमाणसहित विद्यार्थीहरूले उजुरी दिएको खण्डमा हामी कार्यवाही प्रक्रिया अघि बढाउँछौं। विद्यार्थीहरूले ठगिएको भनेर जिल्ला प्रशासन कार्यालयमा उजुरी भने दर्ता गराउनुपर्छ। प्रधानमन्त्री मातहत रहेको राष्ट्रिय सतर्कता केन्द्रले 12 वटा मेडिकल कलेजले एमबीबीएस र बीडीएसको पढाइका नाममा 2.85 करोड रूपियाँ गैर कानूनी रूपमा अतिरिक्त शुल्क असुली गरेको ठहर गरेको थियो। मेडिकल कलेज विद्यार्थी ठगी प्रकरण सीडीओलाई पत्र काट्दै गृह मन्त्रालय। आजको राजधानीमा समाचार छ।
यातायात व्यवस्था कार्यालय एकान्त कुना बिचौलियाको घेराबन्दीबाट अझै उम्किन सकेको छैन। बिहिबार गोर्खापत्रको टीम कार्यालय पुग्दा सेवाग्राहीलाई शास्ति, बिचौलियालाई मस्ती देखियो। बिचौलियाबाटै बार्गेनिङ हुने भएपछि कर्मचारीलाई टाउको दुखाइको विषय छैन। कार्यालयको प्रवेशद्वारमै छिटो लाइसेन्स निकालिदिन्छु, लाइन बस्नु पर्दैन, लिखित र ट्रायलमा पास गरिदिन्छु भन्नेहरूको तानातानमा पर्छन् सेवाग्राही। सिधा बाटो गएर काम बन्ने अवस्था भेटिँदैन अनि सेवाग्राही बाध्य हुन्छन् दलालको सहयोग लिन। सेवाग्राही जब दलालको सहयोग लिन्छन् अनि उनीहरू लाइन बस्नु पर्दैन, सिधै काउन्टरमा प्रवेश पाउँछन्। यातायात व्यवस्था कार्यालयहरू भक्तपुर र सानो भर्याङमा थप भएपछि पहिलाको तुलनामा सेवाग्राहीको भीड़ आधा घटेको छ, तर सेवाग्राहीलाई दिने शास्ति र ठगिने क्रम भने घटेको छैन। प्रवेशद्वारमा बसेर सेवाग्राहीलाई विगत 12 वर्षदेखि सहयोग गर्दै आएको बताउने 50 वर्षीय केशव भन्छन् मान्छेले छिटो काम बनाउन चाहन्छन्, धेरै समय लाइन बस्न चाहँदैनन्। एउटै काममा पटक पटक धाइरहन पनि चाहँदैनन्, बरु 200-400 रुपियाँ खर्च गरेरै भए पनि छिटो काम बनोस् भन्ने चाहन्छन्। त्यस्ता व्यक्तिलाई हामीले सहयोग गरेका हौं। कार्यालय खुल्ने समयभन्दा 3 घण्टा अगावै सेवाग्राही टोकन लिएर बस्ने गर्छन्। त्यो टोकन लिइदिने लाम बस्न नपर्ने वातावरण बनाउने काम बिचौलियाले गरेका छन्। सर्वसाधारणले प्रक्रियागत रूपमा काम गर्न सक्ने अवस्था यातायात व्यवस्था कार्यालयमा छैन, तर अनलाइन प्रणालीले गर्दा भीड़ कम भएको अधिकारीहरूको दावी छ। यातायात व्यवस्था कार्यालय सेवाग्राहीलाई शास्ति, बिचौलियालाई मस्ती आजको गोर्खापत्र दैनिकले छापेको छ।
सरकारले आमदानीका आधारमा आकर्षक रोजगार गन्तव्य खोजी गरिरहे पनि रोजगारदाता मुलुकको माग अनुसार नेपालमा दक्ष जनशक्ति भने चरम अभाव देखिएको छ। आमदानीका आधारमा आकर्षक रोजगार गन्तव्य मानिएका जापान, कोरिया र इजरायलसँग रोजगारीका लागि विभिन्न सम्झौता गरे पनि विश्व बजारको माग अनुसार नेपालले श्रमिक उत्पादन गर्न नसक्दा नेपाली श्रमिकले अपेक्षाकृत रोजगारी नपाउने भएका हुन्। सरकारले गत वर्ष जापानसँग श्रम समझदारी एमओसी गरे पनि उसले खोजे जस्तो श्रमिक नेपालमा न्यून मात्रामा छन्। जापानले भाषा परीक्षा प्रक्रियागत रूपमा शुरू गरे पनि सिपलाई पहिलो र भाषा दक्षतालाई दोस्रो प्राथमिकतामा राखेर नेपाली कामदार लैजाने योजना बनाउँदै आएको छ। नेपालले भने सो अनुसार तयारी गरेको छैन। जापानको कृषि, वन तथा मत्स्य विकास मन्त्रालयका उपमहानिर्देशक ताकामी नाकाडाले नेपाल भ्रमणका क्रममा नेपालबाट कृषि श्रमिक लैजाने जानकारी दिनुभयो। दक्ष कामदार खोज्दै रोजगार गन्तव्य मुलुक आजको कारोबारमा समाचार छ।
नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहित थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नु होला।
मञ्जुश्री फाइनान्स लिमिटेडमा नेपाल अधिराज्यभर जुनसुकै एटीएमबाट पैसा निकाल्दा कुनै पनि शुल्क नलाग्ने मञ्जुश्री विशेष बचत खाता
8.25% ब्याज दर,
नेपाल राष्ट्र बैंकबाट ग वर्गको इजाजत प्राप्त।
मञ्जुश्री फाइनान्स लिमिटेड, नयाँ बानेश्वर काठमाडौँ।
फोन 01-4784-170,
न्यू रोड काठमाडौँ।
फोन 01-4222-103।
मेगा रेमिट बचत खातामा कोरियाको कोइनसट, अस्ट्रेलियाको अस्सी फरेक्स एन्ड फाइनेन्स, कुवेतको अलमुल्ला एक्सचेन्ज, मलेसियाको प्लेसिड एक्सप्रेस, युकेको एस मनी ट्रान्सफर र अमेरिकाको प्लेसिड एक्सप्रेस मार्फत सिधै नेपालमा रहेको खातामा जम्मा गर्न सकिने आकर्षक ब्याज दरको साथै अनलाइन तथा मोबाइल ब्याङ्किङ साथमा अन्य निशुल्क सुविधाहरू।
मेगा बैंकको रेमिट, मेगा रेमिट विश्वासिलो, देश विदेश भरि नै विश्वास जित्दै अघि बढ्दै मेगा बैंक नेपाल लिमिटेड।
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
नेपाल परिवेशमा अब बाँकी समाचार। कोशी टप्पू वन्यजन्तु आरक्षमा सरस्वती कली नामक ढोइले भाले छावा जन्माएको छ। 16 वर्षीय सरस्वती कलीले मंगलबार बिहान पहिलोपटक छावा जन्माएको हो। कोशी टप्पू वन्यजन्तु कार्यालय तथा वरपरका क्षेत्रमा रैथाने जंगली हात्तीले श्रृंखलाबद्ध रूपमा मानवीय क्षति गर्न थालेपछि त्यस्तो क्षति कम गर्ने विकल्प स्वरूप आरक्ष परिसरमा रहेको हात्तीसारबाट आरक्षमा संरक्षित हात्तीको वासस्थान अस्थायी रूपमा श्रीलंका टापुको उत्तरी डुबान क्षेत्रमा सारिएको थियो। कोशी गाउँपालिका 3 स्थित आरक्षीय कार्यालयसँगैको हात्तीसारमा रहेका ढोइहरूसँग संसर्गको लोभमा जंगली मत्ता र मकुनाहरू रात विरात कार्यालय परिसर तथा छेउछाउका बस्तीमा आउने गरेकाले स्थानीयको दबावमा ढोइ छावाहरू अस्थायी रूपमा उत्तरी डुबान क्षेत्रमा सारिएको हो। त्यसरी सारिएको उत्तरी डुबान क्षेत्रमा सरस्वती करीले छावा जन्माउँदा आरक्षीका कर्मचारीमा खुशियाली छाए पनि नयाँ अस्थायी वासस्थानमा व्यवस्थित हात्तीसार नहुँदा भाले हात्तीको आक्रमणबाट नवजात छावा जोगाउन भने चुनौती थपिएको संरक्षण अधिकृत रामदेव चौधरीले बताउनुभयो। नवजात छावा जोगाउन चुनौती नागरिक दैनिकले छापेको छ।
तत्कालीन नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरमको एकतापछि बनेको समाजवादी पार्टीको पहिलो संघीय परिषद बैठकमा अध्यक्ष डाक्टर बाबुराम भट्टराईले 11 प्रदेश र कार्यकारी राष्ट्रपतीय प्रणालीको एजेण्डा अगाडि सार्नु भएको छ। यसअघि पनि पटक पटक शासकीय प्रणाली परिवर्तनमा जोड़ दिँदै आएका डाक्टर भट्टराईले हिजो प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा नेपालको विद्यमान शासकीय प्रणाली परिवर्तन गर्नुपर्ने जिकिर गर्नुभएको हो। आजका पत्र पत्रिकामा समाचार छ।
सुदूरपश्चिम प्रदेश सरकारको लोगोमा प्रयोग भइरहेको नक्सामा गम्भीर त्रुटि पाइएको छ। प्रदेशसभाको प्रथम अधिवेशनबाट पारित भएको प्रदेश लोगोमा प्रयोग भएको नक्साको केही भाग चीनको तिब्बत र केही भाग कर्णाली प्रदेशमा गाभेको पाइएको हो। दार्चुलाको कालापानीलाई प्रदेशभित्रै रहेको देखाए पनि अपिसैपाल हिमालको केही भाग तिब्बत र बाजुराको केही भाग कर्णाली प्रदेशको जुम्लामा गाभिएको यो नक्सामा देखिएको भूगोलविदको भनाइ छ। भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले नेपाल सरकारको आधिकारिक नक्सालाई मात्र प्रयोग गर्न सरकारी कार्यालय तथा सरकारवाला निकायमा आग्रह गरेको थियो तर सुदूरपश्चिम प्रदेशसभाको लोगो बनाउँदा प्रयोग भएको नक्साबारे नेपाल सरकारको आधिकारिक नक्सा प्रयोग नभएको आरोप लागेको छ। नेपाल सरकारको छाप वा लोगोमा प्रदेशको नक्सा राख्दा नेपाल सरकारको आधिकारिक नक्सा वा विज्ञको राय सल्लाह सुझावमा प्रयोग गर्नुपर्ने हुन्छ। यो नक्सा बनाउँदा त्यस्तो गरिएको देखिँदैन। सुदूरपश्चिम प्रदेश सरकारको लोगोमा त्रुटि राजधानी दैनिकले छापेको छ।
चालु आर्थिक वर्षमा 8.5% आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको सरकार बजेट कार्यान्वयनको 4 महिना पनि नबित्दै आफ्नै लक्ष्यबाट पछि हटेको छ। केही दिन अघि विश्व बैंकले दक्षिण एसियामा आर्थिक मन्दीको अवस्था भयावह भएको र त्यसको असर नेपालमा पनि पर्ने भन्दै नेपालको आर्थिक वृद्धिको प्रक्षेपण घटाएको थियो। विश्व बैंकले प्रक्षेपण घटाएको केही दिनपछि सरकार पनि आफ्नै लक्ष्यबाट पछि हट्दै चालु आर्थिक वर्षमा 7.1% आर्थिक वृद्धि हासिल हुने प्रारम्भिक अनुमान गरेको छ। लक्ष्यबाट पछि हट्यो सरकार। आजको कारोबारमा समाचार छ।
सड़क विभागले कमल विनायक नगरकोट सड़क विस्तार कार्य अलपत्र पारेको ठेकेदार कम्पनीलाई कुल लागतको 10% हर्जना तिराएर चौथो पटक म्याद थप गरेको छ। ठेकेदार कम्पनी सैलुङ एआईपीएल आरामाली इन्फ्रा पावर लिमिटेड जेबी हर्जना तिर्न तयार भएपछि आगामी वैशाख 7 काम सक्ने गरी अन्तिम पटक म्याद थपिएको भक्तपुर नगर सिपाघाट सड़क आयोजना प्रमुख जगत प्रजापतिले जानकारी दिनुभयो। तेस्रो पटक थपिएको म्याद सकिएको करिब 1.5 वर्षपछि विभागले गत असोज 12 चौथो पटक म्याद थपेको हो। कान्तिपुर दैनिकले छापेको छ।
14 मंगिरमा हुने उपनिर्वाचन अघि प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसमा नेविसंघको तदर्थ समिति र विभाग गठनको विषयले टुङ्गो नपाउने भएको छ। प्रवक्ता विश्व प्रकाश शर्माले 7 महिनादेखि खाली रहेको नेविसंघ र अहिलेसम्म बन्न नसकेको विभागको विषय उपनिर्वाचन पछि मात्रै टुङ्गिने जानकारी दिनुभएको हो। उपनिर्वाचन अघि कंग्रेसमा न नेविसंघ न विभाग। आजको नयाँ पत्रिकामा समाचार छ।
अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई महाअभियोग लगाउने सम्बन्धी अनुसन्धान गर्न पहिलो सार्वजनिक सुनवाई गरिएको छ। अमेरिकामा आगामी वर्ष हुने राष्ट्रपति चुनाव आफ्नो पक्षमा पार्न युक्रेनसँग अनुचित सहयोग मागेको ट्रम्पमाथि आरोप लगाइएको छ। यद्यपि राष्ट्रपति ट्रम्पले उक्त आरोप अस्वीकार गर्दै आउनु भएको छ। एकजना अमेरिकी कूटनीतिज्ञले सुनवाईका क्रममा राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्व उपराष्ट्रपति तथा सम्भावित प्रतिस्पर्धी जो बाइडेन विरूद्ध अनुसन्धान गर्ने युक्रेनलाई आग्रह गरेको दावी गर्नुभएको छ। युक्रेनका लागि कार्यवाहक राजदूत बिल टेलरका अनुसार ट्रम्पले पूर्व उपराष्ट्रपति बाइडेनमाथि युक्रेनले अनुसन्धान गर्नुपर्ने विषयमा पहलका लागि आफ्ना सहयोगीलाई दबाव दिएको बताएका छन्। टेलरका अनुसार राष्ट्रपति ट्रम्पले बाइडेनमाथि हुने भनिएको अनुसन्धानका विषयमा सुतपुस गरिएको टेलिफोन सम्वाद ती कर्मचारीले सुनेका थिए। त्यसैगरी युरोपेली संघका लागि अमेरिकी राजदूत गोर्डन सोल्डलन्डलाई ट्रम्पले टेलिफोन गर्नुभएको थियो। सोल्डलन्डले युक्रेनी पक्ष बाइडेनबारे अनुसन्धान अघि बढाउन सहमत भएको ट्रम्पलाई बताएको जनाइएको छ। आजका पत्र पत्रिकामा समाचार छ।
अब खेल समाचार। अपराजित यात्रालाई फाइनलसम्म निरन्तरता दिएको नेपालले बंगलादेशमा सम्पन्न एसियन सिनियर महिला सेन्ट्रल जोन भलिबल च्याम्पियनशीपको उपाधि उचाल्दै ऐतिहासिक सफलता प्राप्त गरेको छ। हिजो ढाका स्थित शहीद सुरवार्दी इन्डोर स्टेडियम मिरपुरमा सम्पन्न फाइनलमा मालदिव्स विरूद्ध सोझो सेटमा सफलता निकाल्दै च्याम्पियन बनेको नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय भलिबलमा 16 पदक चुमेको हो। नेपाली महिला टोलीले सन् 2014 घरेलु मैदानमै सम्पन्न दक्षिण एसियाली आमन्त्रण भलिबल च्याम्पियनशीपमा रजत पदक जितेको थियो। यद्यपि एसियन भलिबल कन्फेडरेसनको तत्वावधानमा भएको प्रतियोगितामा भने नेपालको पुरुष टोलीले सन् 2017 मालदिवसमा सम्पन्न सेन्ट्रल जोन भलिबलमा जितेको काँस्य पदक ठूलो सफलता थियो। एसियन महिला सेन्ट्रल जोन भलिबल नेपाललाई ऐतिहासिक सफलता। आजका पत्र पत्रिकामा समाचार छ।
हामी नेपाल परिवेशको अन्त्यमा आइसकेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
निजामती कर्मचारी विधेयकमा नयाँ व्यवस्था, 60 वर्षमा अवकाश, सरकार विरूद्ध बोले पेन्सन रोकका।
प्रधानमन्त्रीको सक्रियता बढ्दो, बालुवाटारमा म्याराथन बैठक, व्यक्तिगत स्वास्थ्य र कालापानीबारे सलफल।
कृत्यतम्सको बनाई विपन्नलाई ठग्ने श्याम परदेशी जेलमा, गाउँलेमा त्रास कायमै।
अमेरिकी राष्ट्रपति ट्रम्पलाई महाअभियोग लगाउने बारे पहिलो सार्वजनिक सुनवाई। आगामी राष्ट्रपति चुनाव जित्न युक्रेनसँग अनुचित सहयोग माग गरेको आरोप।
र भलिबलमा नेपालको ऐतिहासिक उपलब्धि, राष्ट्रिय महिला टोली एबीसी सेन्ट्रल जोनको च्याम्पियन।
थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्राविधिक साथी संयोग नेपाललाई धन्यवाद। ईश्वरी र रविन्द्र बिदा हुन्छौ। नमस्कार।